तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। यो लागि पाठ हो पुस 1 गते 2024। विषय ख्रिष्ट येशु। स्वर्ण पाठ युहन्ना। म जीवन दान गर्न आए त्यस्तो जीवन जुन पूर्ण र असल छ। ख्रिष्ट येशु। उत्तरदायी पढाए मलाकी। सर्वशक्तिमान परम प्रभु भन्नुहुन्छ, हेर म मेरो समाचार वाहकलाई पठाउँदैछु, उसले मेरो निम्ति बाटो तयार पार्नेछ। मालिक तपाईँ जसको खोजीमा हुनुहुन्छ त्यो अचानक उसको मन्दिरमा आउनेछ। करारको समाचार वाहक साँच्चै आउँदैछ। कुनै पनि मानिस त्यस समयको निम्ति तयार पर्न सक्ने छैन। कुनै पनि मानिस उहाँको विरुद्ध उभिन सक्ने छैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेको आगो जस्तो हुनुहुनेछ। उहाँ धोबीको साबुन जस्तै हुनुहुन्छ जसलाई मानिसहरूले लुगा धुने काममा लगाउनेछन्। उहाँले लेवी कुलहरूलाई पवित्र पार्नुहुनेछ। उहाँले लेवी कुलहरूलाई यस्तो शुद्ध पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शुद्ध पार्छ। उहाँले तिनीहरूलाई शुद्ध सुन र चाँदी जस्तै बनाउनुहुनेछ। तब उनीहरूले परमप्रभु कहाँ भेटी लिएर आउनेछन् अनि ती कामहरू पनि ठिकसँग गर्नेछन्। त्यसपछि परमप्रभुले यहुदा अनि यरुसलेमको बेटी स्वीकार गर्नुहुनेछ। यो पहिला समयको जस्तै हुनेछ। यो पहिलाको लामो समय जस्तै हुनेछ। तब म तिमीहरू कहाँ आउनेछु, तब म ठिक काम गर्नेछु। म परमप्रभु हो अनि म परिवर्तन हुने छैन। तिमीहरू याकुबका सन्तान हो, यसकारण तिमीहरूलाई पूर्णरूपले नष्ट गरियो। तर मेरो शिष्यहरूको निम्ति म धार्मिकताको सूर्य जस्तो चम्कनेछु, अनि यसले सूर्यको किरणले जसको फुर्ति ल्याउँछ। पाँच सेरमन बाइबलबाट व्यवस्था। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एकजनालाई अग्मवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नुपर्छ। म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अग्मवक्ता पठाउनेछु अनि त्यो अग्मवक्ता तिमीहरूमा एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नुपर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनुपर्छ। जकरिया। हे सियोन आनन्दित हो, यरुसलेमका मानिसहरू खुसीले गरौ, हेर तिमीहरूका राजा तिमीहरू कहाँ आइरहेछन्, उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्याउनुहुन्छ। युहन्ना। हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनुभयो, त्यसद्वारा उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर अनन्त जीवन प्राप्त गर्नेछ। परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको हुन्न, तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो। लुका। येशू पवित्र आत्माको शक्ति लिएर गालिलमा फर्कनु भयो। गालिलभरि उहाँको बारेमा समाचारहरू फैलियो। येशूले आफू हुर्केको सहर नासरतको पनि यात्रा गर्नुभयो। विश्रामको दिनमा अघि जय उहाँ सभाघरमा जानुभयो। उहाँ त्यहाँ केही पढ्नलाई उभिनुभयो। यसैया अग्नभक्तद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिएको थियो। उहाँले ग्रन्थ पढाउनुभयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनुभयो, परम प्रभुको आत्मा ममती छ, परमेश्वरले मलाई अभिषेक गर्नुभएको छ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएको छ, कैदीहरूलाई मुक्त पार्न अनि अन्तु मानिसहरूलाई देख्न सक्ने पार्न, अनेक यातनामा पेसिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएको छ, अनि घोषणा गर्न कि आफ्नो मानिसहरूलाई बचाउन परम प्रभुको उचित समय आएको छ। उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यही बस्नुभयो। सभाघरमा भएका प्रत्येक मानिसले उहाँलाई हेरिरहेका थिए। यीशु तिनीहरूसँग बोल्न थाल्नुभयो। उहाँले भन्नुभयो, मैले तिमीहरू अघि जो धर्म ग्रन्थको अंश पढे त्यो आज पढ्दै गर्दा नै पूर्ण भयो। लुका। अर्को दिन येशु नाइन भन्ने सहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँसँगै गइरहेका थिए। जब येशु सहरको फाटक नजिक पुग्नुभयो, उनले मुर्दा लगिरहेको देख्नुभयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लास लगिरहेको थियो, सहरका धेरै मानिसहरू ती विधवासँग थिए। जब प्रभु येशूले तिनलाई देख्नुभयो, उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुखी हुनुभयो र तिनलाई भन्नुभयो, नरह। येशू सब पेटिकाको नजिक पुग्नुभयो अनि त्यसलाई छुनुभयो। लास लगिरहेका मलामीहरू तक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नुभयो, यो युवक म तिमीलाई भन्दछु। त्यसपछि त्यो मरेको केटो तत्कालले उठेर बस्यो अनि बात गर्न सुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनुभयो। सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, एउटा महान अग्नभक्ता हामी कहाँ आउनुभएको छ। अनि तिनीहरूले यो पनि भन्दै थिए, परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएको छ। मर्कुस। अर्को दिन योशु सभाघरमा जानुभयो। त्यहाँ एकजना मानिसको एउटा हात सुकेको थियो। कोही यहुदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ कि भनी उहाँको ध्यान सहित जियो गर्दै थिए। तब तिनीहरूले दोष लाउन चाहन्थे। येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, यहाँ खडा हो अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्। अनि येशूले मानिसहरूलाई भन्नुभयो, विश्रामको दिनमा कुन चाहिँ काम गर्न अनुमति दिन्छ, असल गर्न वा खराब गर्न, कसैको प्राण बचाउन वा नाश गर्न? मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्। पाँच, येशूले चारैतिर मानिसहरूलाई रिसाएर हेर्नुभयो। उहाँ खुबै दुखित भन्नुभयो, किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात मलाई देखाऊ। त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरुन्तै निको भइहाल्यो। तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्ने भनेर योजना बनाउन सुरु गरे। युहन्ना। तर येशूले यहुदीहरूलाई भन्नुभयो, मेरो पिताले कहिले काम रोक्नु भएन अनि यसैले म पनि काम गर्न रोकिदिन। येशूले यी कुराहरू भन्नुभएपछि यहुदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। म एक्लै केही गर्दिन, म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु, यसैले मेरो निर्णय ठिक हुन्छ। किनभने म आफैलाई खुसी पार्ने कोसिस गर्दिन, तर म उहाँलाई खुसी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो। म मेरो पिताबाट आएको हो अनि म उहाँकै निम्ति बोल्दछु। तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर यदि कुनै मानिस आउँछ अनि आफ्नै विषयमा बोल्छ भने उसलाई तिमीहरू ग्रहण गर्नेछौ। तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रुचाउँछौ, तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आउँछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ? नसम्झ कि म पिता समक्ष तिमीहरूको विरोधमा भनेछु। मूसा ती मानिस हुन् जसले तिमीहरू विरुद्ध बोल्छन्, अनि उनी एक हुन् जसमाथि तिमीहरूले बचाउको आशा गर्यो। यदि तिमीहरूले साँच्ची नै मूसालाई विश्वास गरेको भए तिमीहरूले मलाई पनि विश्वास गर्ने थियो, किनभने मूसाले मेरो विषयमा लेख्नु भएको छ। युहन्ना। तब येशूले भन्नुभयो, म त्यो रोटी हुँ जसले जीवन दिदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिले भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिले तिर्खाउँदैन। जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ म कहाँ आउनेछन्। म कहाँ जो आउँछन् म कसैलाई पनि फर्काउने छुइन्। परमेश्वरले जे चाहनुहुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हो। मैले चाहेको काम गर्नलाई म आएको हुन। मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो। अनि अन्तिम दिनमा मैले तिनीहरूलाई जीवनमा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो। उहाँको यही इच्छा हो, प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो। प्रेरित। यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्ने पर्छ। परमेश्वर तर्फ एर्फक अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ। त्यसपछि प्रभुले तिमीहरूलाई आत्मिक विश्रामको समय दिनुहुनेछ। उहाँले येशूलाई पठाउनुहुनेछ जसलाई उहाँले तिमीहरूका निम्ति ख्रिस्टको रूपमा चुन्नु भएको छ। मूसाले भन्नुभयो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अग्मवक्ता दिनुहुनेछ। त्यो अग्मवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। उम जस्तै हुनेछ। ती अग्मवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नुपर्नेछ। परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरू कहाँ नै पठाउनु भयो। तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशिष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। येशूको मिसनले भविष्यवाणीको पुष्टि गर्यो र पुरानो समयका तथाकथित चमत्कारहरूलाई ईश्वरीय शक्तिको प्राकृतिक प्रदर्शनको रूपमा व्याख्या गर्यो। नबुझेका प्रदर्शनहरू येशूका कार्यहरूले मसीहको रूपमा आफ्नो दावी स्थापित गरे। युहन्नाको सोधपुछको जवाफमा हामी तिमी नै हो, येशूले सकारात्मक जवाफ फर्काउनु भयो। आफ्नो सिद्धान्तलाई उल्लेख गर्नुको सट्टा आफ्ना कामहरू सम्झाउनु भयो। निको पार्ने ईश्वरीय शक्तिको यो प्रदर्शनीले प्रश्नको पुनः जवाफ दिनेछ भन्ने विश्वासमा त्यसकारण उसको जवाफ जाउ र जोनलाई ती कुराहरू देखाउनुहोस् जुन तिमीहरूले सुन्छौ र देख्छौ। अन्धाहरूले दृष्टि पाउँछन् र लङ्गडाहरू हिँड्छन्, कुष्ठरोगीहरू शुद्ध हुन्छन् र बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित हुन्छन् र गरिबहरूलाई सुसमाचार तिनीहरूलाई प्रचार गर्यो र धन्य हो जो ममा अपमानित हुने छैन। अर्को शब्दमा भन्नु पर्दा उहाँले कुनै पनि व्यक्तिलाई आफ्नो आशीर्वाद दिनुभयो जसले त्यस्ता प्रभावहरू ईश्वरीय मनबाट आउने ईश्वरको एकतालाई प्रमाणित गर्दछ। ईश्वरीय सिद्धान्त जसले सबै सद्भावलाई बाहिर ल्याउँछ भन्ने कुरालाई अस्वीकार गर्नु हुँदैन। येशूले एक पटक आफ्नो पाठकको बारेमा भन्नुभयो, मेरो सिद्धान्त मेरो होइन तर मलाई पठाउनु हुने उहाँको हो। यदि कुनै मानिसले उहाँको इच्छा पूरा गर्छ भने उसले शिक्षाको बारेमा जान्नेछ, चाहे त्यो परमेश्वरको होस् वा म आफ्नै बारेमा बोल्छु। युहन्ना 7:16। हाम्रो गुरुले बिरामीहरूलाई निको पार्नुभयो, ईसाई उपचारको अभ्यास गर्नुभयो र आफ्ना विद्यार्थीहरूलाई यसको ईश्वरीय सिद्धान्तको सामान्यताहरू सिकाउनुभयो। तर रोग निको पार्ने र रोकथाम गर्ने यस सिद्धान्तलाई देखाउनको लागि उनले कुनै निश्चित नियम छोडिनन्। यो नियम क्रिस्चियन विज्ञानमा पत्ता लगाउन बाँकी थियो। शुद्ध स्नेह भलाइमा रूप लिन्छ, तर विज्ञानले मात्र भलाइको ईश्वरीय सिद्धान्त प्रकट गर्दछ र यसको नियमहरू प्रदर्शन गर्दछ। जब हामी येशूलाई पूजा गर्छौँ र हृदयले मरणशीलहरूका लागि उहाँले के गर्नुभयो त्यसको लागि कृतज्ञताले भरिएको छ, महिमाको सिंहासनसम्म उहाँको मायालु बाटो एक्लै हिँड्दै हाम्रो लागि बाटो खोज्दै नि शब्द पीडामा, तर पनि येशूले हामीलाई एक व्यक्तिगत अनुभवलाई छोड्नुहुन्न। यदि हामीले उहाँका आज्ञाहरू विश्वासपूर्वक पालन गर्छौँ भने र सबैसँग उहाँको प्रेमको प्रदर्शनको अनुपातमा पिउनको लागि दुःखी प्रयासको कचौरा छ जबसम्म सबै ईश्वरीय प्रेमद्वारा मुक्त हुँदैनन्। ख्रिस्त आत्मा हुनुहुन्थ्यो जसलाई येशूले आफ्नै कथनहरूमा सङ्केत गर्नुभयो, बाटो सत्य र जीवन भन्नै हो, म र मेरो बुबा एक हौ। यो ख्रिस्त वा मानिस येशूको दिव्यता उहाँको ईश्वरीय स्वभाव थियो, ईश्वरीयता जसले उहाँलाई एनिमेटेड बनायो। ईश्वरीय सत्य जीवन र प्रेमले येशूलाई पाप रोग र मृत्युमाथि अधिकार दिनुभयो। उहाँको मिसन आकाशीय अस्तित्वको विज्ञान प्रकट गर्नु थियो, परमेश्वर के हुनुहुन्छ र उहाँले मानिसको लागि के गर्नुहुन्छ भनेर प्रमाणित गर्नु थियो। हाम्रो गुरुले कुनै सिद्धान्त वा विश्वास सिकाउनु भएन, यो सबै वास्तविक अस्तित्वको ईश्वरीय सिद्धान्त थियो जुन उहाँले सिकाउनुभयो र अभ्यास गर्नुभयो। उनको ईसाई धर्मको प्रमाण धर्म र उपासनाको कुनै रूप वा प्रणाली थिएन, तर क्रिस्चियन विज्ञान जीवन र प्रेमको सद्भाव बाहिर काम गर्ने। हाम्रो स्वर्गीय पिता ईश्वरीय प्रेम सबै मानिसहरूले हाम्रो मालिक र उहाँका प्रेरितहरूको उदाहरण पछ्याउन र उहाँको व्यक्तित्वको उपासना मात्र होइन भनेर माग गर्दछ। यो दुःखको कुरा हो कि ईश्वरीय सेवा वाक्यांश सामान्यतया दैनिक कर्मको सट्टा सार्वजनिक पूजाको अर्थमा आएको छ। क्रिस्टियन धर्मको प्रकृति शान्तिपूर्ण र धन्य छ, तर राज्यमा प्रवेश गर्नको लागि आशाको लङ्गरलाई जिसको पर्दाबाट बाहिर सेकिनामा फ्याँक्नु पर्छ जसमा येशू हाम्रो अगाडि जानुभयो। र यो कुरा भन्दा परको प्रगति धर्मीहरूको आनन्द र विजयहरू साथै तिनीहरूका दुःख र कष्टहरू मार्फत आउनु पर्दछ। हाम्रा गुरु जस्तै हामीले भौतिक इन्द्रियबाट आत्मिक भावनामा जानुपर्छ। हाम्रो आज्ञाकारिताको माग गर्नेको हो जसले धर्मशास्त्रको भाषामा स्वर्गको सेनामा र पृथ्वीका बासिन्दाहरूमा उहाँको इच्छा बमोजिम गर्छ र कसैले पनि उहाँको हात रोक्न सक्दैन वा उहाँलाई भन्न सक्दैन तपाईँ के गर्नुहुन्छ। सत्य जीवन र प्रेम मानिसमा एकमात्र वैध र अनन्त मागहरू हुन् र तिनीहरू आध्यात्मिक कानुनकर्ता हुन्। ईश्वरीय नियमहरू मार्फत आज्ञाकारिता लागू गर्दै येशूका अनुयायी बनाउँदा उहाँका सबै तरिकामा उहाँको अनुकरण गर्न र उहाँका शक्तिशाली कामहरूको अनुकरण गर्न कहिले सिक्नेछन्। यो सम्भव छ, हो, यो प्रत्येक बच्चा पुरुष र महिलाको कर्तव्य र विशेषाधिकार हो। केही हदसम्म सत्य र जीवन, स्वास्थ्य र पवित्रताको प्रदर्शनद्वारा मास्टरको उदाहरण अनुसरण गर्न साँचो आनन्दको लागि मानिसले आफ्नो सिद्धान्त ईश्वरीय प्रेमसँग मेल खानुपर्छ। पुत्र ख्रीष्टको अनुरूप पितासँग अनुरूप हुनुपर्छ। ईश्वरीय विज्ञान अनुसार मानिस उसलाई बनाउने दिमाग जस्तै पूर्ण डिग्रीमा छ। अस्तित्वको सत्यले मानिसलाई सामञ्जस्यपूर्ण र अमर बनाउँछ, जबकि त्रुटि नश्वर र असङ्गत हुन्छ। ईश्वरीय विज्ञानका औला पोस्टहरूले हाम्रो मास्टरको बाटो देखाउँछन् र केवल पेसाको श्रद्धा उहाँले दिनुभएको प्रमाण इसाईहरूलाई चाहिन्छ। हामीले संसारबाट आध्यात्मिक अज्ञानता लुकाउन सक्छौँ, तर हामी अज्ञानता वा पाखण्डबाट आध्यात्मिक असलको विज्ञान र प्रदर्शनमा कहिले सफल हुन सक्दैनौँ। तर उही मन जुन पृष्ठ येशूमा पनि थियो सधैँ विज्ञानको पत्रको साथमा अग्मवक्ताहरू र प्रेरितहरूको पुरातन प्रदर्शनहरू पुष्टि गर्न र दोहोर्याउनको लागि हुनुपर्छ। स्वर्गमा जाने एउटा मात्र बाटो छ, सद्भाव र ईश्वरीय विज्ञानमा ख्रीष्टले हामीलाई यो बाटो देखाउनुहुन्छ। राम्रो ईश्वर र उहाँको प्रतिबिम्ब भन्दा जीवनको अर्को कुनै चेतना नहुनु र इन्द्रियहरूको तथाकथित पीडा र आनन्द भन्दा उच्च हुनु हो। क्रिस्चियन विज्ञानले सुसमाचारले सिकाए जस्तै हृदयमा शुद्ध हृदयले मात्र परमेश्वरलाई देख्न सक्दैन भनेर देखाउँछ। उसको शुद्धताको अनुपातमा मानिस सिद्ध हुन्छ र पूर्णता स्वर्गीय अस्तित्वको क्रम हो जसले ख्रीष्टमा जीवन जीवनको आध्यात्मिक आदर्श प्रदर्शन गर्दछ। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उखिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो जर्जका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।